यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभामा सांसदहरूद्वारा नेपाली युवालाई भारत पुर्याई बन्धक बनाउने व्यक्ति वा समूहको पहिचान गरी हदैसम्मको कार्यवाही गर्न सरकारको ध्यानाकर्षण। विपद जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिएको गृहमन्त्री रमेश लेखकद्वारा संसदीय समितिमा जानकारी। प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश र न्याय परिषदका सदस्यको संसदीय सुनवाई पर्सि हुने। कालीकोटको राजकोट नगरपालिका तीनको दलित बस्तीमा एक घर एक धारा योजना अन्तर्गत 178 घर धुरीमा खानेपानी उपलब्ध। र अमेरिकी आक्रमणले आफूहरूको आणविक कार्यक्रममा कुनै बाधा नपुगेको इरानी सर्वोच्च नेता खामेनीको दावी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले नेपाली युवालाई भारत पुर्याई बन्धक बनाउने व्यक्ति वा समूहको पहिचान गरी हदैसम्मको कार्यवाही गर्न माग गर्नुभएको छ। सांसदहरूले जागिरको प्रलोभन देखाई नेपाली युवालाई भारत लगेर बन्धक बनाइनु आपराधिक कार्य भएकाले दोषीलाई हदैसम्मको कार्यवाही गर्न माग गर्नुभएको हो। सांसदहरूले स्थानीय निकायहरूमा अविलम्ब प्रमुख प्रशासकीय अधिकृत पठाउने व्यवस्था मिलाउन र महिला स्वास्थ्य स्वयंसेविकाहरूको सेवा सुविधा वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको हिजोको बैठकले खानेपानी सेवालाई नागरिकको पहुँचमा पुर्याउने सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। राष्ट्रिय सभामा AZ6 गते दर्ता भएको संकल्प प्रस्तावमा खानेपानी सेवामा हरेक नागरिकको पहुँच अभिवृद्धि गर्न खानेपानी तथा सरसफाई संस्था वा समितिलाई सुविधा प्रदान गर्ने र नेपालमै ब्लिचिङ पाउडर उद्योग सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुँदै सांसद जगप्रसाद शर्माले मौलिक हकको रूपमा रहेको स्वच्छ खानेपानीको सुविधालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। सांसद शर्माले खानेपानीको क्षेत्रमा काम गर्ने संघ संस्था वा समितिहरूलाई कर छूट दिने, विद्युत महसूलमा छूट दिने, नगर विकास कोषले दिने ऋणको ब्याजमा छूट वा सहुलियत प्रदान गर्ने तथा खानेपानी सेवामा जनसहभागिता बढ़ाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। संकल्प प्रस्तावमाथिको छलफलमा सांसदहरूले नेपालमा नै खानेपानी तथा सरसफाईको क्षेत्रमा प्रयोग हुने ब्लिचिङ पाउडर उद्योग खोल्दा बढ़दै गएको व्यापार घाटा कम हुनुका साथै युवाहरूका लागि रोजगारीका अवसर समेत सिर्जना हुने बताउनुभयो। यस्तै सांसदहरूले स्वच्छ खानेपानीमा सबै नागरिकको पहुँच सुनिश्चित हुन सके विभिन्न सरुवा रोगको नियन्त्रण तथा धेरै स्वास्थ्य समस्याको समाधान हुने पनि बताउनुभयो। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाई क्षेत्रमा काम गर्ने संघ संस्थाहरूमा कर तथा विद्युत महसूलमा छूट दिने बारे मन्त्रालयले सम्बन्धित निकायहरूमा पत्राचार गरिसकेको भए पनि निर्णय हुन बाँकी रहेको जानकारी दिनुभयो। मन्त्री यादवले निजी क्षेत्रसँग सहकार्य गरी ब्लिचिङ पाउडर उद्योग खोल्न सकिने उल्लेख गर्नुहुँदै त्यसतर्फ सरकारले प्रक्रिया अगाडि बढ़ाएको समेत बताउनुभयो। यस्तै राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदका मौखिक प्रश्नहरूको जवाफ दिनुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपालमा बोलिने सबै भाषाको संरक्षण र विकासका लागि मन्त्रालयले सक्रियताका साथ काम गरिरहेको बताउनुभयो। मन्त्री पाण्डेले पुरातात्विक तथा ऐतिहासिक स्थलहरूको संरक्षण र प्रवर्धन गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकारले काम गरिरहेको बताउनुभयो। मन्त्री पाण्डेले पुरातात्विक ऐतिहासिक वा सांस्कृतिक महत्वका स्थलहरूको संरक्षण र विकासमा स्थानीय तहलाई समेत सक्रिय बनाउने गरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको पनि बताउनुभयो। यसै गरी हिजोको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2080 सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो। यस्तै सांसदहरूले पुराना सवारी धनीहरूका लागि सहुलियत कर्जा लगायतका सुविधा उपलब्ध गराई बढ़ी प्रदूषण गर्ने यातायातका साधनहरू हटाउने व्यवस्था मिलाउन कोरोना र डेंगी संक्रमणको नियन्त्रणका लागि प्रभावकारी पहल गर्न पनि सरकारसँग माग गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक पर्सि आइतबार अपराह बाह्र बजेर 15 मिनटका लागि तय भएको छ। राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2082 माथिको सामान्य छलफल सकिएको छ। बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राख्नु भएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो। राष्ट्रिय सभाको आगामी बैठकमा विनियोजन विधेयक 2082 अन्तर्गतको मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथिको छलफल शुरू हुनेछ। विनियोजन 2082 माथिको सैद्धान्तिक छलफलमा सांसदहरूका प्रश्नको जवाफ दिनुहुँदै उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सन्तुलित र कार्यान्वयनका लागि योग्य रहेको बताउनुभयो। अर्थमन्त्री पौडेलले बजेटको आकार निर्माण गर्दा स्रोत व्यवस्थापनलाई व्यावहारिक रूपमा संयमित र सन्तुलित बनाइएको र बजेट निर्माणमा अनुशासनको पालना गरिएको बताउनुभयो।
चालू आर्थिक वर्षको बजेट निर्माण गर्दा अर्थ मन्त्रालयले चाहे त्यो स्रोत व्यवस्थापनको प्रश्नमा होस् चाहे त्यो खर्च व्यवस्थापनको प्रश्न होस् बजेट कार्यान्वयन हुन सकोस् भन्ने कुरामा हामीले जोड़ दिएका छौँ। अर्थ मन्त्रालयले जोड़ दिएको छ परिचालन गर्न सकिने व्यवस्थापन गर्न सकिने जुटाउन सकिने स्रोत मात्रै प्रस्ताव गरिएको छ र बजेट कार्यान्वयनका प्रश्नमा हामीले के कस्ता प्रबन्धहरू गर्दा बजेट कार्यान्वयन सहज ढंगले हुन सक्छ भन्ने हिसाबले चाहिँ त्यसमा ध्यान दिएको छ। बजेट कार्यान्वयनसँग सम्बन्धित विद्यमान मापदण्डहरू निर्देशिकाहरू आदि चीजलाई पनि हामी तदनुकूल नै अपडेट गर्दैछौं।
उप प्रधानमन्त्री पौडेलले बजेट कार्यान्वयन गर्न सबै मन्त्रालयहरूको साझा जिम्मेवारी भएकाले सबैले जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड़ दिनुभयो। यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले लोकप्रिय नाराहरू छोडेर आवश्यकतामा आधारित बजेट ल्याइएको देखिए पनि रकम विनियोजनका क्रममा देशका सबै भूभाग र क्षेत्रलाई समान रूपमा समेट्न नसकेको धारणा राख्नु भएको थियो। गृहमन्त्री रमेश लेखकले वर्षा बढ़ेसँगै हुन सक्ने विपद जोखिम न्यूनीकरण र विपद पूर्व तयारीका लागि सम्भव भएसम्म आवश्यक तयारी गरिएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजोको बैठकमा गृहमन्त्री लेखकले यस वर्ष औसत भन्दा बढ़ी वर्षा हुने पूर्वानुमान रहेकाले बाढ़ी पहिरो डुबान लगायतका घटना बढ़ने हुनाले क्षति कम गराउनका लागि सम्बद्ध सबै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुभयो।
सम्भव भएसम्म विपदको पूर्व तयारीका लागि हामी तयार भइसकेका छौं। नेपाल प्रहरी कम तयार रहने कुरा हामीले गरेका छौं। त्यसरी नै सशस्त्र प्रहरी बललाई तयार गर्ने काम भएको छ। नेपाली सेना तयारी अवस्थामा रहेको छ र चाहिँ त 77 जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा समिति जसमा जिल्लाको नेपाल प्रहरी प्रमुख नेपाली सेना प्रमुख सशस्त्र प्रहरी बलको प्रमुख र चाहिँ त राष्ट्रिय अनुसन्धानको प्रमुख रहनुहुन्छ उहाँहरूलाई पनि सबै ठाउँमा तयारी हालतमा रहनका लागि हामीले चाहिँ त निर्देश जारी गरेका छौं। छलफल गरेर तयारी अवस्थामा राखेको अवस्था छ। अब सूचना प्रणाली सबैभन्दा महत्वपूर्ण छ अघि नै साथीले भनिसक्नु भएको छ। त्यसकारण मैले योपालि के अनुरोध गरेँ भने मेसेज होइन घण्टी बजाउने काम गरौं। अहिले पछिल्लो समयमा हामीले के गर्यौं भने काठमाडौँ बाहेकको सबै गोदामहरू प्रदेश सरकारलाई हस्तान्तरण गरेका छौं। त्यसमा सामानहरू पनि छ। प्रदेश सरकारले जुन बेला चाह्यो अब त्यो सामान झिक्न सक्छ आवश्यक सामान त्यसमा राख्छ र संघले पनि चाहिँ त ती सामानहरू पठाउँछ।
बैठकमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका मुद्दामा एकीकृत नीति लागू गर्नुपर्ने बताउनुभयो। मन्त्री अधिकारीले दलित र भूमिहीन सुकुम्बासीको हकमा भएको क्षेत्रमा जोखिम देखिए उनीहरूलाई उपयुक्त ठाउँमा स्थानान्तरण गरिने बताउनुभयो। बैठकमा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराज जोशीले मौसमको अवस्थाबारे जानकारी दिँदै यस वर्ष सरदर भन्दा बढ़ी वर्षा हुने अनुमान रहेको बताउनुभयो। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश प्रसाद भट्टले विपदको वर्तमान अवस्थाका विषयमा प्रस्तुतिकरण दिँदै नेपाल विपदका दृष्टिले जोखिममा रहेको बताउनुभयो। छलफलमा विज्ञहरूले विपद सम्बन्धी सूचना सम्बन्धित व्यक्तिसम्म नै पुर्याएर सुरक्षित रहन सिकाउनु पर्ने र विपदबाट बच्ने उपायबारे बढ़ी भन्दा बढ़ी समुदायमा जनचेतना जगाउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले विपद प्रति कार्यका लागि भइरहेको तयारी, जोखिम न्यूनीकरण, स्रोत साधनको अवस्था र त्यसको व्यवस्थापनका लागि भइरहेको प्रयास लगायतका विषयमा प्रश्न र जिज्ञासा राख्नु भएको थियो। सर्वोच्च अदालतका प्रस्तावित 3 न्यायाधीश र 1 न्याय परिषद सदस्यका विरूद्धमा संसदीय सुनाई समितिमा 5 उजुरी परेका छन्। समितिमा सिफारिश भएका व्यक्तिसँग सम्बन्धित 5 र संसदीय सुनवाई प्रक्रियासँग सम्बन्धित 2 उजुरी गरेर समितिमा जम्मा 7 उजुरी परेको समितिका सभापति ईश्वरी देवी नेउपानेले जानकारी दिनुभयो। संघीय संसद संसदीय सुनवाई समितिको हिजो बसेको बैठकमा उजुरी खोलेर अध्ययनका लागि समितिका सदस्यहरूलाई वितरण गरिएको छ। समितिको जेठ 31 गते शनिबार बसेको बैठकले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्ति सिंह थापा तथा न्याय परिषदका प्रस्तावित सदस्य महेश कुमार नेपालको विषयमा 10 समय दिएर उजुरी माग गर्ने निर्णय गरेको थियो। यसैगरी समितिले प्रस्तावित न्यायाधीश र न्याय परिषद विरूद्ध परेका उजुरीका उजुरीकर्तासँग छलफल गर्ने निर्णय पनि गरेको छ। सुनवाईका क्रममा प्रस्तावित व्यक्तिले प्रस्तुत गर्ने कार्ययोजना, सोच र अवधारणा पत्र पनि समितिका सदस्यहरूलाई वितरण गरिएको छ। न्याय परिषदले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा 3 र प्रधानमन्त्री न्याय परिषदमा रिक्त 1 सदस्य नियुक्तिका लागि नाम सिफारिश गरी संसदीय सुनवाईका लागि संसदीय समितिमा पत्र पठाइएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा र भाषा नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको बताउनु भएको छ। विश्व संस्कृत सम्मेलनलाई हिजो काठमाडौँमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संस्कृत भाषा, साहित्य र संस्कृतिको दक्षिण एसियामै गहिरो प्रभाव पर्दै आइरहेकोमा अब यसलाई छिचोलेर विश्वव्यापी बनाउनु पर्ने बताउनुभयो। उहाँले संस्कृत सम्मेलनले युद्धको विभीषिका र सन्त्रासमा अल्झिएको वर्तमान संसारलाई शान्ति, सहयोग र सहअस्तित्वको सन्देश फैलाउने, मानव र मानव सभ्यताको संरक्षण र विकास, सुख र सन्तोष युद्धबाट होइन शान्ति र करूणा र मैत्रीबाट मात्र सम्भव रहेको सन्देश दिनुपर्नेमा पनि जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले संस्कृतलाई जनबोलीको भाषा बनाउन पनि आवश्यक रहेको बताउनुभयो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले विभिन्न मुलुकमा काम गर्ने श्रमिकको सम्मान हुनुपर्नेमा जोड़ दिनुभएको छ। कोरिया इन्टरनेशनल कर्पोरेशन एजेन्सी कोइकाद्वारा हिजो काठमाडौँमा आयोजित हामी एप सार्वजनिक एवं आप्रवासन सम्मेलनको शुभारम्भ गर्नुहुँदै मन्त्री भण्डारीले श्रमिकले बगाएको पसिनाका कारण गन्तव्य मुलुकको विकास भएको उल्लेख गर्दै सम्मानित श्रम र सुरक्षित आप्रवासनलाई जोड़ दिएको बताउनुभयो। उहाँले श्रम सम्बन्धी सही सूचनाको जानकारी दिन श्रम संसार लागू गरेको बताउँदै 10 नेपालबाट बाध्यात्मक श्रमका लागि विदेश जाने अवस्थाको अन्त्य हुने पनि बताउनुभयो। यसैबीच विदेशमा रहेका नेपालीको सूचना र विवरण संकलन गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा श्रम संचार एप हिजोदेखि संचालनमा ल्याइएको छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले एपको परराष्ट्र मन्त्रालयबाट हिजो शुभारम्भ गर्नुभएको हो। उक्त एपमा विदेशमा रहेका नेपालीको आफ्नो विवरण दर्ता गराएपछि एप मार्फत कहाँ, कुन अवस्थामा र कति संख्यामा नेपाली रहेका छन् भन्ने बारेको सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिशन तथा परराष्ट्र एवं श्रम मन्त्रालयलाई सहज हुनेछ। शुभारम्भ कार्यक्रममा परराष्ट्र मन्त्री डाक्टर राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका कैयौं नेपाली सूचना कै अभावका कारण ठगिएका, दुःख पाएका र विभिन्न समयमा परेका गुनासा मन्त्रालयमा आउने गरेकाले अब एप संचालनमा आएपछि यसबाट प्राप्त विवरणका आधारमा उहाँहरूलाई कन्सुलर सेवा प्रदान गर्न सजिलो हुने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालले सन् 2035 सम्ममा 28,500 मेगावाट विद्युत उत्पादन गर्ने र 15,000 मेगावाट विद्युत निर्यात गर्ने गरी योजना अगाडि बढ़ाएको जानकारी दिनुभएको छ। चीनको जेजियाङ प्रान्तको निङबो शहरमा आयोजित सांघाई सहयोग संगठन एससीयूको सदस्य राष्ट्रको पाँचौं ऊर्जा मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खड्काले एससीयू सदस्य राष्ट्रहरूबीच ऊर्जा विकास, ग्रीड कनेक्टिभिटी, नव प्रवर्तन, ऊर्जा सुरक्षाको प्रवर्धनका पक्षमा क्षेत्रीय एकता, सहयोग र सहकार्य हुनुपर्नेमा जोड़ दिनुभयो। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गर्तौलाले द्वन्द पीड़ितको आत्मसम्मान, सुरक्षा, सांस्कृतिक एवं सामाजिक पहिचानको रक्षा गर्दै नियमावली तयार गरिने बताउनु भएको छ। आयोगमा हिजो आयोजित नागरिक अधिकार कर्मी संघको छलफलमा अध्यक्ष गर्तौलाले नियमावलीलाई पीड़ित मैत्री बनाइने र पीड़ितलाई केन्द्रमा राखेर आयोगले काम कारवाही अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। छलफलमा नागरिक अधिकार कर्मीले पीड़ितको आवाजलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड़ दिँदै बेपत्ता परिवार लाई जति सक्दो चाँडो न्याय दिने गरी काम गर्न सुझाव दिनुभयो। उहाँहरूले आएको काम परिणाममुखी हुनुपर्ने र राहत तथा परिपूरणमा ध्यान दिनुपर्ने पनि बताउनुभयो। स्थानीय पालिकाहरूमा उपप्रमुखको संयोजकत्वमा गठन भएका न्यायिक समितिहरूलाई थप प्रभावकारी बनाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। कतिपय पालिकाहरूमा प्रमुख र उपप्रमुख बीच विवाद हुँदा न्यायिक समितिहरूले प्रभावकारी काम गर्न सकिरहेका छैनन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
स्थानीय स्तरबाट आउने विवादको समाधान पालिका स्तरबाट नै गर्नका लागि गठन भएको न्यायिक समिति अझै प्रभावकारी बन्न सकेको छैन। मध्य प्रदेशका जिल्लाहरूमा विवाद नभएको पालिकामा न्यायिक समिति प्रभावकारी बनेको छ। महोत्तरीको एकदारा गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक महजबी खातुन:
न्यायिक समिति एकदम बढ़िया तरिका से चल रहल अब मुद्दा भी आवे छै तो जै हिसाब से मेल मिलाप होय के चाहे दुनू आदमी के जे पक्ष विपक्ष रहे छै उनका सबके जे चित बुझा के हमरा आके खास करके न्यायिक समिति का अधिकार देल गेल है एक दूसरे के चित बुझा करके आके मिला पत्र करवा करके खुशी राजी है गांव पालिका से उनका सबके न पठावे के तो हमरा सबके एक डरा में निक तरीका से चल रहा है। खास कर जमीन के लेकर के बेसी आबी है खास करके ओते उजरी नहीं आयल है।
वड़ा में भएको सामान्य प्रकृति का विवाद वड़ा स्तर में नै गठन भएको मेल मिलाप समिति ले मिलाउने गरेको छ तर वड़ा में निरूपण हुन नसकेका विषयहरू न्यायिक समिति में आउने गरेको छ। धनुषा को बटेश्वर गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी सिंह:
न्याय समिति प्रभावकारी नै चलिरहेको छ। गएको सालमा 40 वटा मुद्दा फर्सद भयो 60 वटा जहाँ परेको थियो बटेश्वर गाउँपालिका जम्मा 5 वटा वार्ड र मेलमिलाप समिति गठन गरेर आफ्नो आफ्नो वार्डमा मेलमिलाप समितिहरूले मुद्दा हेर्ने गरेछ।
प्रमुख र उपप्रमुखका बीचमा विवाद नभएको पालिकामा न्यायिक समितिले राम्रो काम गरे पनि विवाद भएको पालिकामा न्यायिक समितिले काम गर्न सकेको छैन। धनुषाको छिरेश्वरनाथ नगरपालिकाका उपप्रमुख रचना श्रेष्ठ माथेमा:
न्यायिक समितिको 1.5 वर्षदेखि जिरोको अवस्थामा छ। हामीलाई दिनुपर्ने जुन ह्यान्ड्सहरू छ, हामीले गर्नुपर्ने जुन कर्मचारीहरूको जुन सहयोग आउनुपर्ने छ, त्यो सहयोगहरू दिने मान्छे हामीसँग छैन। के गर्ने? उजुरी प्रशासक हुनु पर्यो, वकिल मसँग हुनु पर्यो, त्योहरूको व्यवस्था नभएको हुनाले गर्दाखेरि न्यायिक समिति प्रभावित भएको।
स्थानीय विवादहरू न्यायिक समितिबाट निरूपण गर्नका लागि प्रत्येक पालिकामा रहेको न्यायिक समितिलाई अझ प्रभावकारी बनाउनुको विकल्प छैन। अजय कुमार झा, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, जनकपुर धाम।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय कुमार झा। यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार हिमाल बचाऊ अभियानका अभियन्ता आङ छिरिङ शेर्पालाई दिइने भएको छ। मदन भण्डारी फाउण्डेशनले हिजो पत्रकार सम्मेलनको आयोजना गरी जननेता भण्डारीको 74 जन्म जयन्तीका अवसरमा यही असार 14 गते उक्त पुरस्कार प्रदान गरिने जानकारी दिएको हो। चितवनको इच्छा कामना गाउँपालिका 5 तुइन खोलामा जोखिमपूर्ण अवस्थामा रहेका ढुंगा हटाएपछि अवरूद्ध नारायणगढ़ मुगलिन सड़क दुईतर्फी रूपमा संचालनमा आएको छ। सड़क डिभिजन कार्यालय भक्तपुरका भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छा कामना छ स्थित तुइन भिरमा अड्किएर बसेको ढुङ्गा झार्न हिजो बिहान 11 बजेदेखि 3 बजेसम्म बन्द गरिएको थियो। कालीकोटको राजकोट नगरपालिका तीनका दलित बस्तीमा एक घर एक खानेपानीको धारा जडान भएको छ। सांगटिया कुमालवाडा र नैकला टोलका 178 घर धुरीमा 5 किलोमिटर टाढाको मुहानबाट पानी ल्याएर एक घर एक धारा योजना अन्तर्गत खानेपानी पुर्याइएको हो। अब अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी हमलाले आफ्नो देशको आणविक कार्यक्रममा कुनै बाधा पार्न नसकेको दावी गर्नुभएको छ। हिजो तेहरानबाट टेलिभिजन सम्बोधन गर्दै खामेनीले बरू कतार स्थित अमेरिकी सेनाको अखडामा आफूहरूले गरेको प्रतिकारात्मक हमलाले अमेरिकाको गालामा थप्पड़ लागेको टिप्पणी समेत गर्नुभयो। इजरायलसँग प्रत्यक्ष द्वन्द शुरू भए यता सार्वजनिक रूपमा देखा नपरेपछि कतिपय संचार माध्यमहरूले खामेनी बेपत्ता हुनुभएको रिपोर्ट समेत गरेका थिए। बेपत्ताको खबरले चर्चा पाइरहँदा हिजो देशवासीका नाममा सम्बोधन गर्दै खामेनीले इरानमाथि फेरि हमला भए जवाफी कार्यवाही तीव्र पार्ने चेतावनी दिनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
समयमा मनसून सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा धान रोपाई ढिलो शुरू भएको छ। सिंचित क्षेत्रमा धमाधम रोपाई जारी भए पनि आकाशे वर्षाको भरमा रहेका खेतमा भने किसानले अझै पनि धान रोप्न सकेका छैनन्। लुम्बिनी प्रदेशको 12 जिल्ला मध्ये नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया धान खेती राम्रो हुने जिल्लाको रूपमा मानिन्छन्। लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका सूचना अधिकारी विवेक पन्तका अनुसार प्रदेशको 12 जिल्लामा गरी कुल 6,80,000 हेक्टर खेतीयोग्य जग्गा रहेको छ। त्यसमध्ये 3,03,000 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। लुम्बिनी प्रदेशका पहाड़ी जिल्लाहरूमा रोपाई धेरै भइसकेको भए पनि धान बढ़ी उत्पादन हुने तराईका जिल्लाहरूमा भने रोपाई हुन निकै बाँकी रहेको छ। तराईका जिल्लाहरूमा हरेक वर्ष रोपाई केही ढिला गरी नै हुँदै आएको कपिल वस्तुका नन्द कुमार गिरीले बताउनुभयो। नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्धन गर्ने उद्देश्यले काठमाडौँमा 3 दिने नेपाल म्याङ्गो फेस्ट महोत्सव हुने भएको छ। नेपालमा उत्पादित आँपहरूको विविधता, स्वाद र मूल्य श्रृंखला प्रवर्धनका लागि असार 13 गते शुक्रबारदेखि नेपाल म्याङ्गो फेस्ट महोत्सव हुँदैछ। काठमाडौँ आर्गेनिक, एग्री नेपाल, आर्थियर एप र यूबी होल्डिङ्सको सहकार्यमा आयोजना हुने नेपाल म्याङ्गो फेस्ट महोत्सव काठमाडौँको लाजिमपाट स्थित वालनट बिस्ट्रोमा आयोजना हुने काठमाडौँ आर्गेनिकका प्रमुख सञ्चालन अधिकृत निशा तौजले जानकारी दिनुभयो। महोत्सवमा आप समावेश गरिएका परिकार र पेय पदार्थ पनि राखिने आयोजकले जनाएको छ। साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक 4.45 अंकले घटेर 2595.74 बिन्दुमा पुगेको छ। केही दिन यता शेयर बजार घट्दो क्रममा रहेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
काठमाडौँ स्पोर्ट इभेन्ट्स प्रालीको आयोजनामा आगामी भदौ 23 28 गतेसम्म फ्रेन्चाइज इन्डोर प्रिमियर लीग T10 क्रिकेट हुने भएको छ। नेपालमै पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा 10 फ्रेन्चाइज टोलीले सहभागिता जनाउने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो। प्रतियोगिताका सम्पूर्ण खेल चुनीखेल स्थित रोयल स्पोर्ट पार्कमा खेलाइनेछ। सहभागीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष 4 टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। यो इन्डोर क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता भएको बताइएको छ, तर यसबारे केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ। राष्ट्रिय खेलाड़ीलाई मार्कीमा राख्नुपर्ने आयोजकले जनाएको छ। क्याटेगोरी ए का खेलाड़ीका लागि 15-25,000, बी खेलाड़ीका लागि 10-15,000 र सी खेलाड़ीका लागि 5-10,000 रूपियाँ मूल्य तय गरिएको छ। हरेक खेलाड़ीले आफ्नो नाम दर्ता गराउनुपर्नेछ। विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले एन्फा U16 युथ लीगमा सहभागिता जनाउने भएको छ। पछिल्लो समयको विवादका कारण एपीएफको सहभागिता अन्यलमा परेको थियो। अखिल नेपाल फुटबल संघ एन्फाले शीर्ष डिभिजनका क्लबले सहभागिता जनाउने एन्फा U16 लीग फुटबल प्रतियोगिताको तेस्रो संस्करणका लागि छलफल गर्न भन्दै गत जेठ 15 बोलाइएको बैठकमा उपस्थितिका लागि एपीएफलाई खबर गरेको थिएन। 2 वर्ष अगाडि सकिएको लीगमा एपीएफसँगै खुमलटार युथ क्लब पनि रेलिगेशनमा परेको थियो। अनुशासन समितिको निर्णयमा असम्मति जनाउँदै 3 स्टार र एपीएफ दुवैले अपील गरेका थिए, जसमा गत बिहिबार अपील कमिटिले अवैधानिक खेलाड़ी खेलाए बापत थ्री स्टार क्लब खेलमा 3-0 जितमा पराजित हुने निर्णय गर्यो। यो सँगै थ्री स्टारले शीर्ष डिभिजनको हैसियत गुमाएको थियो भने एपीएफ शीर्ष डिभिजनमा रहने निश्चित भएको थियो। एन्फाको आयोजनामा यो 16 लीग असार 20 गतिबाट हुने बताइएको छ। लीगमा सहभागिताका लागि एपीएफले असार 15 गते खेलाड़ी छनौट कार्यक्रम गर्ने भएको छ। छनौट हलचोक स्थित एपीएफ क्लबको फुटबल मैदानमा हुनेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। पहाड़ी भूभागका एक दुई स्थानमा भारी अधिक वर्षाको पनि सम्भावना रहेको छ। उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.8 डिग्री सेल्सियस, वर्षा 9.9 मिलिमिटर। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:11 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभामा सांसदहरूद्वारा नेपाली युवालाई भारत पुर्याई बन्दक बनाउने व्यक्ति वा समूहको पहिचान गरी हदैसम्मको कार्यवाही गर्न सरकारको ध्यानाकर्षण। विपद जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिएको गृहमन्त्री रमेश लेखकद्वारा संसदीय समितिमा जानकारी। प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश र न्याय परिषदका सदस्यको संसदीय सुनवाई पर्सि हुने। कालीकोटको राजकोट नगरपालिका 3 दलित बस्तीमा एक घर एक धारा योजना अन्तर्गत 178 घर धुरीमा खानेपानी उपलब्ध। र अमेरिकी आक्रमणले आफूहरूको आणविक कार्यक्रममा कुनै बाधा नपुगेको इरानी सर्वोच्च नेता खामेनीको दावी। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।